तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्कार, एसबीएस नेपाली पोडकास्टको यो नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। अब पालो प्रसंग जोड्ने नेपालको। अस्ट्रेलियन नेशनल युनिभर्सिटी एएनयूबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका स्वर्णिम वाग्लेले नेपालमा गत सालको जेनजी आन्दोलनपछि सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको बालेन्द्र शाह नेतृत्वको सरकारको तर्फबाट हिजो शुक्रबार मे 29 लगभग रु 21.24 अर्बको बजेट प्रस्तुत गरेका छन्। आफू पढेको युनिभर्सिटीमा अस्ट्रेलेसियन एड कन्फरेन्समा भाग लिन केही महिना पूर्व अस्ट्रेलिया आउँदा समसामयिक विषय तथा अस्ट्रेलिया र नेपालको सम्बन्धबारे उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी आज पडकास्टको अंकमा हामी प्रस्तुत गर्न गइरहेका छौं। सहकर्मी कृष्ण पोखरेलले वाग्लेसँग गर्नुभएको कुराकानी एसबीएस साउथ एसियन अन्तर्गतको नेपाली रेडियो कार्यक्रममा पहिलो पटक मंगलबार 13 जनवरी 2026 प्रसारण भएको थियो।
अस्ट्रेलिया तपाईँको लागि नौलो होइन विद्यावारिधि यहीँबाट गर्नुभयो। आज अब अस्ट्रेलिया फेरि एउटा एककालमा विद्यार्थीको रूपमा हुनुहुन्थ्यो, आज चाहिँ अब घुमफिर आफ्नो पार्टीको कार्यक्रमको लागि आउँदाखेरि कतिको कस्तो अनुभव भइरहेछ?
खास यहाँ मूल काम चाहिँ एउटा प्राङ्गिक काम नै हो। म पढेकै युनिभर्सिटी अस्ट्रेलियन नेसनल युनिभर्सिटी क्यानबेरामा, अस्ट्रेलियाको एकमात्र फेडरल्ली फन्डेड युनिभर्सिटी हो त्यो। त्यहाँ म सन् 2007 सन् 2011 अध्ययन गरेका थिएँ र त्यहाँ नै अस्ट्रेलेसियन एड कन्फरेन्स भनेर एउटा ठुलो अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ। म वास्तवमा त्यसको लागि एउटा विषय ज्ञाताको रूपमा त्यहाँ म बोलाइएको हुँ, तर यति लामो दूरी पार गरेर नेपालबाट आइसकेपछि त्यो कार्यक्रमको सेरोफेरोमा चाहिँ प्रवासी समुदायसँग अन्तर्क्रिया गर्ने भनेर हामीले आज सिडनीमा, पर्सि क्यानबेरामा, त्यसपछि पर्थमा पनि, वेस्टर्न अस्ट्रेलियामा पनि कार्यक्रम गरेर अनि म त्यतैबाट नेपाल फर्कछु।
हजुर, 2007 केही समय बस्नुभयो, तेह्र अहिले फरक चाहिँ के पाउनुभयो? अहिले भर्खरै एयरपोर्टमा ल्यान्ड
गरे, अब तर धेरै चेन्ज भएर रहेछ यो अर्बन ल्यान्डस्केप। पहिला साना साना एक तले घरहरू देखाएको थिएँ, अहिले जम्मै आधुनिकीकरण, अब यो चाहिँ बाह्य लगानी पनि आयो होला होइन चिनिया समुदायको भन्ने सुने मैले, धेरै ठुलो चाहिँ प्रभाव छ। तर अस्ट्रेलियाको अब आर्थिक उन्नयन पनि भइराखेको छ, बसाइसराई होइन जनसङ्ख्याको चाप सबैले गर्दाखेरि यो अर्बन चाहिँ एकदमै ल्यान्डस्केप अलिक फरक पाएँ, अलिक आधुनिक पाएँ मैले पहिलाभन्दा।
हजुर, तपाईँ विकास अर्थशास्त्रमै विज्ञ हुनुहुन्छ होइन, अस्ट्रेलियाबाट भनौँ न अहिले जुन कुरा देख्नुभयो अथवा 2007 कुराहरू देख्नुभयो, नेपालमा यहाँबाट लिएर जान सक्ने चिजहरू चाहिँ कस्ता हुन सक्छन् जस्तो लाग्यो?
अस्ट्रेलियाबाट सिक्ने त यो जुन एउटा लोकतान्त्रिक प्रणालीभित्र पनि राम्रो आर्थिक प्रगति गर्न सकिने र सामाजिक सौहार्दता होइन कायम गर्दै चाहिँ अगाडि जान सकिने, जुन नेपाल पनि त्यही बाटोमा हो, तर यहाँ जुन सिस्टमहरू बसेको छ, संस्थाहरूले जसरी काम गर्छन् होइन, दलीयकरण अधिक चाहिँ राजनीतिकरण छैन नि संस्थाहरूमा, सबै प्रोफेसनली चल्या छ, रुल अफ लको एउटा अनुपम उदाहरण जस्तो मलाई लाग्छ अस्ट्रेलिया। अर्को यो बजार र समाज राज्यको एउटा त्रिकोणीय सन्तुलन पनि यहाँ कायम छ, मार्केट फोर्सेसहरू पनि काम गरिरहेछन्, सरकारले खेल्नुपर्ने नियामकीय निकायहरू त्यसमा पनि दरोसित छ, र सामाजिक खबरदारी पनि फ्री प्रेस होला, सिभिक एक्टिभिजम होला, युनिभर्सिटी थिङ्क ट्याङ्क्सहरूको यसले राम्रोसित अगाडि लगेको छ, र जस्तो शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा अन्य पश्चिमा समाजहरूमा ठुलो व्यापारीकरण पनि भएको पाउँछौँ नि हामी होइन, त्यसमा पनि यहाँ चाहिँ अलिकति सामाजिक उत्तरदायित्व बढी रहेको, राज्यको भूमिका बढिरहेको होइन, सामाजिक बिमा र पुनर्वितरणका मुद्दाहरूमा पनि यिनीहरूले राम्रैसित ह्यान्डल गरिरहेको, र यो सबैले गर्दा होला सायद आज तपाईँले द इकोनोमिस्ट वा अन्य प्रतिष्ठित प्रकाशनहरूले सबभन्दा बस्न योग्य होइन मोस्ट लिभेबल सिटिज इन द वर्ल्ड नै भनेर भन्दाखेरि टप 10 अस्ट्रेलियाका 4-5 सहर आउँछन् क्या। सो त्यो चाहिँ, सो दे मस्ट बी डुइङ समथिङ राइट होइन, केही न केही चाहिँ गजब गरिरहेछन् यिनीहरूले भन्ने कुराको प्रमाण त रिजल्टले आउटकमले पनि हो नि त। त्यही त्यो त्यसैले अस्ट्रेलिया एकदमै नै चाहिँ यो अलिकति टाढा चाहिँ भयो होइन, असाध्य सिङ्गापुरबाटै पनि तपाईँको 7.5 घन्टा लाग्ने उडेर आउँदा नक्सामा धेरै टाढा देखिँदैन तर टाढा चाहिँ भयो. पहिला म पढ्दा पनि अलि कता कता कोल्टो परे जस्तो लाग्ने, यद्यपि अहिले अब सूचना प्रविधिको क्रान्ति होइन इन्टरनेटले गर्दा सब दुनियाँ साँगुरिसक्यो त्यसैले त्यो ठुलो कुराहरू आएन. तर पहिला पहिला म अब यसको हिस्ट्री नै हेर्दाखेरि होइन अब अबोरिजिनल ल्यान्ड हो, पछि अब युरोपेलीहरू आए होइन, सुरुमा त कन्भिक्टर नै आए सेटल गर्नको लागि, टाढा अब पुग्नै लामो समय यसले लागत बढाउने, देश दुनियाँसँग चाहिँ जोडिन खर्चिलो हुँदाखेरि चाहिँ आर्थिक गतिविधि पनि खुम्चने यस्तै छ. त्यसलाई पनि जसरी हामी नेपालमा ल्यान्ड लक्ड भएर त्यो मूल्य चुकाएछौँ, बजार विचार होइन पुँजीबाट टाढा रहन पर्यो आइसोलेटेड जस्तो भएर लामो समय. अस्ट्रेलियाको पनि त्यो डिस्टेन्सले यसलाई अलिकति दबाएर राखेको थियो. तर पछिल्लो चरण चाहिँ अब एसियाको पुनरुदय र अस्ट्रेलियाभित्रकै जुन प्राकृतिक सम्पदा छ नि नेचुरल रिसोर्स त्यसको बलमा चाहिँ यसले राम्रो प्रगति गर्यो. तर यो सबैलाई ड्राइभ गर्ने चाहिँ नीति र संस्थाहरू नै रहेछन् होइन, इन्क्लुसिभ चाहिँ डेमोक्रेटिक पोलिटिकल इन्स्टिट्युसन्स, इन्क्लुसिभ इकोनोमिक इन्स्टिट्युसन्स, रुल अफ ल, कन्ट्राक्ट इन्फोर्समेन्ट होइन, लगानीको माहौल, लगानी गर्ने नयाँ विचारहरूमा लाग्ने मान्छेहरूलाई चाहिँ त्यो जुन संरक्षण हो त्यस्तै, कोर्ट सिस्टम, फ्री प्रेस, यस्ता कुराहरूले धेरै नै असर गर्दो रहेछ.
हजुर, 2007 तपाईँ आउँदाखेरि र अहिले पनि धेरै युवा नेपालीहरूलाई देख्नुभयो होला बाटोमा पनि, यहाँ तपाईँलाई रिसिभ गर्नु पनि आउनुभयो होला पक्कै पनि होइन. तपाईँ एउटा अर्थशास्त्रीको रूपमा पनि विदेशका धेरैवटा देशमा पढेर नेपाल फर्किनु भएको, विभिन्न देशमा काम पनि गर्नुभयो, धेरै नेपालीहरू आएर यतैतिर अहिले बस्ने बनाउन बाँकी जीवन यहीँ बिताउने गर्ने उद्देश्यले घर बार सबै गरेर बस्नुहुन्छ होइन, उहाँलाई के सजेसन दिनुहुन्छ?
नेपालमा सुशासन कायम गर्न सकियो, नेपालमा पनि गरी खाने वातावरणमा ठुलो चाहिँ अभिवृद्धि गर्न सकियो, नेपालमै बसेर पनि मलाई अन्याय पर्दाखेरि होइन संस्थाहरूले जोगाउँछन् भन्ने खालको प्रत्यावधि दिन सक्यो भने धेरै मानिसहरू फर्कन पनि सक्छन्. र यो फर्स्ट जेनेरेसनहरूको त माया टुटिसकेका छैन नि नेपालसँग होइन, केही बाध्यताले, रोजगारीको बाध्यता, आर्थिक उपार्जनको बाध्यताले नै धेरैजनाहरू अवसरको खोजीमा बाहिर जानुभयो. म स्वयं पढ्न बाहिर निक्न गएँ, त्यत्रो अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरियो र झन्डै झन्डै चाहिँ 15-20 वर्ष नै बाहिर बसेर नेपाल फर्केको हो 40 वर्षको उमेरमा. सो मलाई के लाग्छ भने बाहिर जानै पर्छ, अध्ययन, सिप होइन, त्यो आत्मविश्वास सबै आर्जन गर्न सक्यो, देश दुनियाँ देखेर आफ्नो एउटा कम्फर्टेबल होइन सुविधाजनक मध्यम वर्गीय एउटा चाहिँ चरित्र ग्रहण गरेर अलिकति बचत भएपछि नेपालमा पनि खुट्टा चाहिँ राख्नुपर्छ. तर नेपालमा अहिलेको जस्तो अवस्थामा ठुलो विकर्षण भयो होइन, अवसरकै खोजीमा यत्रो पलायन भइराखेको छ, तर नेपालमा पनि केही सुधार्न चाहिँ पर्छ र त्यसो भने पनि फर्कने वातावरण वा दुवैतिर इन्गेजमेन्ट ग्लोबल सिटिजनको रूपमा, यहाँ सब छोडेर नेपालमा फर्क एकदम देशभक्ति भन्ने त्यो खालको अलिक मलाई खोक्रो पनि लाग्छ ती कुराहरू, किनकि त्यो नारा दिने भाषणमा मात्र बोल्ने कुरा हो, त्यो मान्छेको व्यवहारिकताहरू हुन्छन्, बच्चाहरू यतै जन्मे होलान्, घर किन्या हुन्छ, मर्गेज सर्गेज हुन्छ, श्रीमती अन्य परिवारहरू यहीँ गुजारा गाडेर बस्या हुन्छन्, आफ्नो महत्त्वाकांक्षा हेरेर मात्र पनि भएन होइन. तर हामीले बनाइदिने चाहिँ नेपालमा योभन्दा राम्रो वातावरण बनायो भने दुवैतिर इङ्गेज हुने पनि गरौँ, होइन अब छोराछोरीहरू यतै बस्लान् बरु, म चाहिँ फर्कन्छु अलि रिटायरमेन्टको चरणमा, अर्ली रिटायरमेन्ट लिएर होइन, लेट 50s अर्ली 60s चाहिँ अन्तिममा त नेपालै जाने हो भन्ने खालको अब ठुलो क्रिटिकल मास आउँदैछ होइन. 3 लाख अस्ट्रेलियामा पुग्न पुग्छ, अमेरिकामा त्यस्तै 3 लाख+ भइसक्यो, बेलायतमा 2 लाख, जापानमा 2 लाख भइहाल्यो. अब टेम्पोररी रोजगारीका लागि खाडीमा मलेसिया कोरिया जानेलाई मैले नगन्दा पनि होइन, मोर देन अ मिलियन त त्यो नै हुनुहुन्छ र उहाँहरूले जुन सेभिङ्स गर्नुभएको छ, रिटायरमेन्टका अर्निङ्सहरू छ, त्यो सहज बनाइदिनुपर्छ नेपालमा आउने जाने गर्नको लागि.
श्रोतावृन्द, यो सामग्री जारी रहनेछ पडकास्टमा यो छोटो विश्रामपछि.
अब अहिले जुन फ्रस्ट्रेसन छ युवाहरूमा चाहिँ यहाँ नेपाल अस्ट्रेलियामा बस्ने मात्रै नभनौँ, सबै जति पनि अब नेपाल छोडेर बाहिर जानुभएको छ उहाँहरूमा जुन विचार आइरहेछ, हो नेपाल त बिग्रिन्छ, बिग्रियो अथवा चाहिँ फर्केर जाने अवस्था छैन भन्ने चाहिँ, त्यो परिवर्तन चाहिँ नि अब तपाईँहरू जस्तो नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका साथमा आउनुभएको र भर्खरै अब जेएनजीको आन्दोलन पछाडि बन्दै गरेको नयाँ नेपाल मा चाहिँ कतिको सम्भावना देख्नुहुन्छ तपाईँ आफै पनि त्यो काम गरिरहेको भएर कति वर्षमा कति समयमा चाहिँ युवाहरूले चाहिँ ओ होइन नेपाल फर्किनुपर्छ भन्ने त्यस्तो खालको सोच ल्याउला जस्तो लाग्छ?
सुरुवात भयो परिवर्तन होइन, जेनजी विस्फोट जुन भयो, यो जसरी राज्य सञ्चालन गरिराखिएको थियो त्यो प्रति भारी असन्तोष, जेनजी मात्र होइन सबै उमेर समूहहरूको त्यो सामूहिक आक्रोश नै त्यहाँ मुखिएको हो। र मलाई लाग्छ त्यसको अब निर्वाचनपछि एउटा अलिकति फरक कोर्समा हामी जानुपर्ने हुन्छ। अब होइन उही पुरानै दल आउने, पुरानै पात्र, पुरानै प्रवृत्ति आयो भने चाहिँ धेरै त्यसले झन् नैराश्य, यत्रो विद्रोहपछिको जुन अवसर ओपनिङ आएछ त्यसलाई पनि हामीले सदुपयोग गर्न सकेनौँ भने त झन् ठुलो नैराश्य आउने भए भएर अबको निर्वाचन चाहिँ महत्त्वपूर्ण छ। यसले धेरै युवाहरू, नवयुवाहरू, नयाँ पात्रहरूलाई चाहिँ भारी सङ्ख्यामा स्थापित गर्न सक्यौँ र स्पष्ट बहुमतै ल्याउन सक्यौँ हामीले भने चाहिँ धेरै चेन्ज गर्नुपर्ने हुन्छ। यद्यपि यो समाजशास्त्रमा इनर्सिया भन्छ क्या, त्यो जकडिएर होइन इन्ट्रेन्च्ड इन्ट्रेस्टहरू हुन्छ नि लामो दशकौँसम्म जुन खालको तपाईँको प्याट्रनेज नेटवर्क सञ्जाल छ होइन, दलहरूमा आश्रित राज्यमा चाहिँ पिछलग्गु भएर त्यसैको साधन स्रोतलाई दोहन गरेर टिक्ने प्रवृत्ति होइन, यो चाहिँ भत्काउनै पर्छ। र जुन हाम्रो चाहिँ न्यायालय भन्नुहोस्, कर्मचारी तन्त्र भन्नुहोस्, प्रहरी प्रशासन भन्नुहोस्, इभन नागरिक समाज होइन, अब शैक्षिक क्षेत्र सबैमा यो दलीयकरण जुन छ नि त्यसलाई उखेलेर फाल्न चाहिँ एकदम समय लाग्छ। त्यसको लागि भारी ठुलो म्यान्डेट चाहिन्छ, संसदमा गएर ग्यामकी ड्याम चाहिँ ऐनहरू पास गरेर चाहिँ कार्यान्वयनमा लान सकियो भने त्यसलाई गर्ने हो, नत्र चाहिँ यो रेजिस्टेन्स भइ नै हाल्छ। किनभने 3 महिना 6 महिनामा भने जस्तो अपेक्षा अनुरूप काम गर्न सकिएन भने त्यसले समस्या लिएर
हजुर। अब अलिकति हजुर अलिकति राजनीतिक कुरा गर्दाखेरि चाहिँ तपाईँ नेपाली कङ्ग्रेससँग आबद्ध भएर आउनुभयो, अहिले नयाँ पार्टीसँग जोडिनु भयो, पछिल्लो समय पार्टीले राम्रो चुनावमा राम्रो भारी मतका साथमा एउटा स्थापित पार्टी भएर पनि निस्कियो। पछिल्लो समय चाहिँ केही पार्टीभित्रै पनि असन्तुष्टिहरू देखिन थालेको, त्यसमा चाहिँ तपाईँको भनाइ के छ?
त्यस्तो यो पार्टी ठुलो हुँदै जाँदाखेरि ग्रोथ म्यानेजमेन्ट भन्छ नि हामी पनि होइन, सानोबाट ठुलो बढ्दै जाँदाखेरि अन्य नयाँ नयाँ जटिलताहरू आउँछन् नि, तर त्यो बाहिर प्रचार गरिए जस्तो त्यस्तो छैन। हाम्रो नेतृत्व, मूल नेतृत्व भनौँ न, एकदमै एक ढिक्का छ, हाम्रो त्यो लार्जर मिसनप्रति कटिबद्ध छ। धेरैले रवि लामी छाने फरक पृष्ठभूमिको मान्छे, व्यक्तित्व पनि फरक, म अलि फरकको भए होइन, तर यस्तो हाम्रो सिनर्जीका साथ नै हामी अगाडि बढिरहेका छौँ र सम्पूर्ण सिनियर टिम होइन एक ढिक्का नै छ। केही साथीहरूले अब केही सोचेर होइन उहाँहरूले चाहिँ जानुभयो, त्यसमा हामीले मूल नेतृत्वले माथिले सामाजिक प्रतिक्रिया अब सामाजिक सञ्जालमा आजकल नआउँछ भने, तर हामीले चाहिँ उहाँहरूलाई शुभेच्छा नै दिएका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्लेटफर्ममै बसेर उहाँहरूले राष्ट्रिय पहिचान बनाउनु भयो, एक दुईजनाको कुरा हो, र उहाँहरूले पार्टीमा पुर्याउनु भएको योगदानको लागि हामीले धन्यवाद भन्दै आगामी राजनीतिक यात्राको लागि शुभकामना भनेर एकदमै सुसंस्कार देखाउने गरेर नै हामीले टिप्पणीहरू गरिरहेका छौँ। नम्बर एक। नम्बर दुई चाहिँ त्यसको त्योभन्दा 100 ठुलो सङ्ख्यामा चाहिँ पार्टीभित्र राम्रो मान्छेहरू भित्रिने क्रम पनि छ। म यहाँ कहिले आज सोमबार भयो होइन, अस्ति हामीले भर्खरै कहिले हो हिजो नै हो क्या अस्ति चाहिँ यो फ्लाइटले गर्दा मेरो अलिक अस्ति चाहिँ अब विवेकशील साझा पार्टी होइन स्वर्गीय उज्जवल थापाले सुरु गरेको त्यो बेलामा अब सानो एउटा अभियन्ताहरूको चाहिँ समूहबाट सुरु भएको तर ठुलो त्यसले चेतना चाहिँ ठुलो जागृत गराइदिएको, यसरी राजनीति गर्ने होइन, असल राजनीतिको बिउ रोपेको मुभमेन्ट अब सर्लक्कै रासोपामा गाभिने गरेर एकीकरण गऱ्यौँ हामीले भनौँ, त्यसले त्यो त्यसले पनि हामीलाई ठुलो ऊर्जा दिएको छ। भनेपछि उनीहरूले केही देखेर केही हाम्रो यत्रो विरासतलाई लगाएर बिसाउने ठाउँ चाहिँ समान राजनीतिक मर्म बोकेको पार्टी रासोपा नै हो, यसका नेतृत्वप्रति हाम्रो विश्वास छ भनेर चरणबद्ध रूपमा नेगोसिएसन गरेर चाहिँ एउटा ससम्मान पनि उहाँहरूलाई भित्र्यायौँ हामीले र एकदमै राम्रो संस्कार देखाएका छौँ। पार्टी भित्रिएको भोलिपल्टै उहाँहरूको त्यो नयाँ समूहलाई लगेर पार्टीमा चाहिँ फमिलियराइज गर्ने, ओरिएन्टेसन गर्ने, अभिमुखीकरण गराउने काम पनि हिजो भयो, त्यसैले एकदम राम्रो सुरुवात भएको छ।
अन्य शक्तिहरू अब वैकल्पिक शक्ति पनि भन्ने गरेका छन् धेरैले होइन, आजकल विभिन्न भाषाहरू प्रयोग गर्छन्, नयाँ नयाँ मान्छेहरू आउँदै हुनुहुन्छ, उहाँहरूसँग पनि जोडिने पार्टीको कुनै त्यस्तो
छ? हाम्रो चाहिँ नयाँ शक्तिहरू, नयाँ समूहहरू र नयाँ व्यक्तिहरू यी तिनैजना, तर सुसंस्कृत राजनीतिको पैरवी गरे हुनु पर्यो, परिवर्तनकामी हुनु पर्यो र पुराना ब्यागेजहरू व्यथितहरूप्रति उनीहरूले केही न केही चाहिँ आन्दोलन गरेको, विरोध जनाएको खण्डमा चाहिँ हामी नयाँहरू चाहिँ ध्रुवीकृत हुनुपर्छ भन्ने नै छ, तर सबैलाई पार्टीमा होल्ने भन्ने हुँदो रहेको छ. त्यसले कहिलेकाहीँ त्यो म्यानेजमेन्ट व्यवस्थापकीय चुनौतीहरू पनि आउँछन्. त्यसैले कसैसँग निर्वाचनमा तालमेल पनि हुनसक्ला, कमन एजेन्डामा रहेर कुनै समूहहरूसित निर्वाचन चिन्ह चाहिँ एउटै लिने तर दलको पहिचान पृथक पृथक नै राख्ने त्यो पनि हुँदो रहेछ. सो यो सबै मोडालिटीहरू पृथक विधिहरूमै टेकेर चाहिँ हामीले यो नयाँहरू आफैमा खण्डित भयो भने फेरि पुरानाहरू नै मुन्टो उठाउँछन् भनेर त्यसमा सचेत छौँ. तर ठ्याक्कै सबै कुरा मिलाउनु पर्यो. अन्तिममा पोलिटिक्समा के हुँदो रहेछ भने यो इगो म्यानेजमेन्ट पनि हुँदो रहेछ, क्या व्यक्ति व्यवस्थापनमै जाँदो रहेछ. होइन फलानालाई कहाँ राख्ने, कस्तो राख्ने भन्यो. विवेकशील साझासँग हामीले एकदम सृजनशील ढङ्गले मिलायौँ, किनकि दुवैतर्फ एकदम गुड फेथमा नेगोसिएसन भएको थियो. त्यसैले उहाँहरूले सिधै हाम्रो केन्द्रीय समितिमा लानलाई गाह्रो हुने उहाँहरूले भनेको सङ्ख्यामा. त्यसैले एउटा नयाँ संरचना नै बनाएर महाधिवेशनसम्मको लागि होइन सङ्घीय नेतृत्व मञ्च नै बनाएर उहाँहरूलाई केन्द्रीय समिति सदस्य सरहको वरियतामा राखेर त्यो सम्मान दिएको कि हामीले डिग्निटी दिएर र उहाँहरूको अहिलेसम्मको योगदानलाई रेकग्नाइज गरेर चाहिँ अगाडि जान सक्यो पोजिटिभ स्पिरिटमा. अन्तत्व गत्व हामी एउटै सामूहिक सामर्थ्य चाहिँ हाम्रो बढ्नुपर्छ. त्यो भएन भने फेरि हामीले खोजेको जस्तो परिवर्तन हुँदैन भनेर हामी सचेत छौँ.
हजुर, अन्तिम अन्तिमतिर चाहिँ यो अस्ट्रेलिया र नेपालको सम्बन्ध स्थापना भएको चाहिँ 65 वर्ष पुगेछ होइन. तपाईँ आफै पनि यहीँ पढेर गइसकेको व्यक्ति, नेपालले चाहिँ अस्ट्रेलियाबाट जुन फाइदा लिन सक्थ्यो त्यो लिन नसकेको हो, सकेन भने किन नसकेको होला जस्तो लाग्छ?
एउटा त दूरी नै होला होइन, यो इन्टरनेसनल रिलेसन्समा साम्यप्यता अथवा बोर्डर नै जोडियो होइन, कन्टिग्युइटी भन्छन् यस्ता सिद्धान्तहरूको साँच्चैकै महत्त्व हुन्छ. त्यस मानेमा अस्ट्रेलियाको लागि सबभन्दा प्यारो प्रशान्त क्षेत्र नै हो, पेसिफिकको चाहिँ ऊ होइन महाशक्ति नै भयो होइन. त्यसपछि उनीहरूले हेर्ने बिस्तारै यो इस्ट एसियन होइन रिमतिर, अब इन्डोनेसियाहरूको ठुलो चाहिँ अर्थतन्त्र पनि भयो, 20 करोड+ चाहिँ जनसङ्ख्या भएको ठाउँ हुँदै हुँदै अब र अर्थतन्त्रको लागि अब चीन भयो, पछिल्लो चरणमा भारतसँग उसले बनाइराखेको छ. यो सबै कुराले गर्दा दूरीले गर्दा पनि नेपाल चाहिँ अलि उसको लागि कोल्टो परेकै हो नम्बर एक, तर त्यो चेन्ज हुनुपर्छ. र भारत र दक्षिण एसियासँगै उसले आफ्नो साम्यप्यता बढाउँदै गर्दाखेरि चाहिँ नेपाल त्यो परिदृश्यमा आउँछ. अघिल्ला इन्गेजमेन्टहरू चाहिँ सबै मानवीय सहायताको कोणबाट, जस्तो अस्ट्रेलियनहरूले फरेस्ट्री सेक्टरमा राम्रो योगदान दिए होइन, अरू मानव संसाधन गभर्नेन्समा गुड गभर्नेन्समा पनि यो अहिलेको पछिल्लो सङ्घीय अभ्यासमा पनि राम्रो चाहिँ सहयोग गरिराखेको हामीले पाएका छौँ. र अर्को सबभन्दा उल्लेख्य त पछिल्लो समयमा नेपाली जनशक्तिको होइन यो चाहिँ क्षमता अभिवृद्धिमा उनले खेलेको भूमिका नै छ. र यत्रो सङ्ख्यामा अहिले नेपालीहरू हुनुभएको छ विकसित मुलुकहरूमा, यो हिस्सा चाहिँ सबभन्दा अधिक नै होला सायद होइन. कुल जनसङ्ख्याको झन्डै 1% चाहिँ नेपाली मूलको हुनु भनेको त, अमेरिकामा त्यही 3-4 लाख होलान् तर 33 करोडको जनसङ्ख्या, यहाँ 3 करोडको जनसङ्ख्यामा त्यही 3-4 लाख नेपालीहरू हुनु भने त पुग्ने अब तर्खरमा छौँ हामी. त्यो भने त ठुलो चाहिँ साइजेबल प्रेजेन्स हो. अब त्यो नै थप घनीभूत समृद्ध सम्बन्धको आधार भन्न सक्छ. डायस्पोरा इन्गेजमेन्टबाट लगानीका कुराहरू, एकाडेमिक एक्सचेन्जका कुराहरू, पर्यटनमा बढावा दिन सकिने कुराहरू, र अस्ट्रेलियनहरूले पनि नेपालका सम्भावना भएका क्षेत्रहरूमा चाहिँ बाह्य लगानीहरू गरेर चाहिँ त्यो सम्बन्धलाई, त्यो कूटनीतिक सम्बन्धलाई दह्रो आर्थिक कडीका रूपमा पनि परिणत गर्न सकेछ.
अन्तिममा चाहिँ नि अब यो अस्ट्रेलियामा बस्ने जेनजीहरूलाई चाहिँ नेपालमा त त्यत्रो ठुलो आन्दोलन भएर परिवर्तन भयो, यहाँ पनि यङ जेनेरेसन होइन भर्खरै 20-21-22 वर्षदेखि आउनुहुन्छ, 30-35 वर्षसम्म हुनुहुन्छ, यङ जेनेरेसनै बढी छ, उहाँलाई चाहिँ के सुझाव दिनुहुन्छ? 2-4 टिप्सहरू तपाईँले आफ्नो अनुभवबाट दिनु पऱ्यो भने के दिनुहुन्छ?
म पनि 19 वर्षको उमेरमा बेलायत गएको हो है, 1993 35 वर्ष अगाडि, र नेपालमै पढेर हाई स्कुल सकेर चाहिँ युनिभर्सिटी सुरु गर्न जाँदाखेरि चाहिँ त्यति बेला अब यहाँ धेरै युवाहरू अलि आत्तिएर चाँडै आएर त्यो मच्युरिटी नपुग्दै आएर काम गरेर पढाउँला भन्दाखेरि चाहिँ धेरै अप्रिय घटनाहरू सुनेको पनि छौँ हामीले पछिल्लो चरणमा. त्यसैले तयारीका साथ आउनु पर्यो, सकेसम्म अब स्कलरसिप वा त्यो फाइनेन्सियल स्रोत चाहिँ को जोहो गरेरै आउँदाखेरि अलि सेक्योर भइन्छ. र पहिला आफूमा लगानी गर्नु पर्यो होइन. सो जहाँ पढ्ने, सबैले टप युनिभर्सिटीमा नपाउलान् तर जहाँ पढ्ने हो यहाँको मान्यता प्राप्त विश्वविद्यालयहरूबाट यहाँका डिग्रीहरू रेकग्नाइज हुन् होइन. र आफू बनेपछि चाहिँ अनि त्यो आत्मविश्वास आउँदो रहेछ क्या, म दुनियाँमा जहाँ जे गएर पनि गर्न सक्छु भन्ने कन्फिडेन्स आउँछ होइन. सो मेरो आफ्नै करियरमा पनि त्यही नै हो. लन्डन स्कुल अफ इकोनोमिक्समा मैले पढेँ, त्यसपछि हार्वर्ड विश्वविद्यालयमा पढेँ, त्यहाँबाट विश्व ब्याङ्क युएनडिपीहरूमा जागिर खाएर बिचमा होइन अब पिएचडी पनि गर्नु पऱ्यो तर म पछि प्रोफेसरै बन्ने होइन म अन्तर्राष्ट्रिय विकासमै एउटा चाहिँ प्र्याक्टिसनर हुने भए हुनाले एएनयुको पनि ठिकै छ र यो एसियाली क्षेत्रमा स्पेसलाइज गर्दै गर्दा अझ चिनको भारतको उदयले विश्व अर्थतन्त्रलाई नै कसरी उथलपुथल पारिरहेको छ भन्नको लागि चाहिँ एएनयु नै ठिक हुन्छ कि भनेर म त्यति बेला एउटा फ्लेक्सिबल कोर्सको लागि आएँ होइन त्यसैले आफूमा लगानी गरेपछि चाहिँ पछि सम्हाल्न दिन सकिन्छ तर तयारी बिना परिपक्वता नपुग्दै चाहिँ हामफालेर आउँदाखेरि चाहिँ समस्या पनि हुँदो रहेछन् भन्ने देखिहाल्छ यसको लागि राम्रो अध्ययन गरेर र साथीभाइ अग्रजहरूको कुरा सुनेर पनि गर्नुपर्छ जस्तो लाग्छ
र श्रोतावृन्द एसबिएस नेपाली पडकास्टमा यो कुराकानी सुन्नुभयो अस्ट्रेलियन नेसनल युनिभर्सिटी एएनयुबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका स्वर्णिम वाग्लेसँग सहकर्मी कृष्ण पोखरेलले गत वर्ष डिसेम्बरको महिनामा यहाँ सम्पन्न भएको अस्ट्रेलेसियन एड कन्फरेन्सका लागि वाग्ले अस्ट्रेलिया आउँदा गर्नुभएको कुराकानी रहेको थियो र नेपालमा गत सालको जेनजी आन्दोलनपछि सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको बालेन्द्र शाह नेतृत्वको सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा शुक्रबार मे 29 प्रस्तुत गरिएको नेपालको संघीय बजेटको सन्दर्भमा हामीले यो कुराकानी आज पडकास्टमा प्रस्तुत गरेका हौ र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन र यो सँगै कुराकानीको भिडियो तपाईँले हाम्रो सोसियल मीडियामा हेर्न सक्नुहुन्छ फेसबुक एक्स र इन्स्टाग्राममा हामी एसबीएस नेपालीको नाममा रहेका छौँ भने युट्युबमा भने हाम्रो च्यानल हो @SBS साउथ एसियन र यो जस्तै थप कुराकानी र अन्य पडकास्टहरूका लागि तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट स्पोटिफाई वा अन्य प्लेटफर्महरूमा एसबीएस नेपाली भनी खोज्नुहोस् र हामीलाई फलो गर्नुहोला वा आजै आफ्नो फोनमा निशुल्क एसबीएस अडियो एप पनि डाउनलोड गर्न सक्नुहुन्छ थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो एसबीएस .com.au/nepali
लाइक शेयर र कमेन्ट गर्नुहोस् एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्